الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال تعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال النبي صلى الله تعالى عليه وسلم يا معشر الشباب من استطاع منكم الباءة فليتزوج فإنه أغض للبصر وأحسن للفرج ومن لم يستطع فعليه بالصوم فإنه له وجاء وقال النبي صلى الله تعالى عليه وسلم الدنيا كلها متاع وخير متاع الدنيا المرأة الصالحة. وقال النبي صلى الله تعالى عليه وسلم: أعظم النكاح بركة، أيسره مؤونة. وقال النبي صلى الله تعالى عليه وسلم: وتزوج النساء، فمن رغب عن سنتي فليس مني، أو كما قال عليه الصلاة والسلام. آج کی ہماری یہ مجلس اصالتاً تو یہاں اس مدرسے میں جن بچوں نے حفظ قرآن کی تکمیل کی ہے ان کے اعزاز کے لیے قائم کی گئی ہے کہ وہ اپنے اساتذہ، اولیاء اور دیگر شرفاء کے سامنے اپنا آخری سبق پڑھیں اور اس طرح ان کا اعزاز ہو. اس مجلس کی نسبت سے ہمارے مدرسے کے ذمہ دار قاری صاحب نے اپنے صاحبزادے کا نکاح بھی رکھ لیا، اور عام طور پر لوگ ایسے مواقع برکت حاصل کرنے کے لیے اختیار کرتے ہیں. یہ بہت اچھی بات ہے. اب یہ اس مجلس میں دو کام، ایک تو ہو گیا، دوسرا ابھی خطبہ تو پڑھ لیا، ابھی جب وہ قبول باقی وہ ہوگا انشاءاللہ. کیونکہ یہاں آپ لوگ ہمیشہ آتے جاتے رہتے ہیں، میں بھی حاضری دیتا ہوں، تکمیل حفظ کی نسبت سے باتیں ہر سال سنتے ہیں. آج یہ پہلا موقع ہے کہ اس کے ذمہ میں ایک نکاح بھی رکھا گیا. مناسب ہے کہ نکاح کی نسبت سے دو چار باتیں عرض کر دی جائیں. اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ذریعے زندگی گزارنے کا جو طریقہ پوری انسانیت کو عطا فرمایا، جس کو ہم اور آپ اسلام یا شریعت مطہرہ کے نام سے جانتے پہچانتے ہیں، اس میں انسانی زندگی کے تمام شعبوں سے متعلق اور انسان کو پیدا ہونے سے لے کر موت تک پیش آنے والے تمام حالات سے متعلق تفصیلی رہنمائی اور ہدایت اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ذریعے سے پوری انسانیت کو عطا فرمائی. اور اللہ تعالیٰ نے حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کو اسی لیے بھیجا کہ زندگی گزارنے کا وہ کون سا طریقہ جو اللہ تعالیٰ کو پسند ہے، جس کو اختیار کرنے پر اللہ راضی ہوں گے اور اپنے اس بندے کو اللہ نوازیں گے انعامات اور اکرامات سے، اور کون سا طریقہ جو اللہ کو ناپسند ہے، جس کے اختیار کرنے پر اللہ ناراض ہوں گے اور اس کو مختلف سزائیں دیں گے. یہ سب بتلانے کے لیے ہی اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو دنیا کے اندر بھیجا. اور خاص کر کے ہم لوگ جنہوں نے کلمہ پڑھ کر اپنے آپ کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی اطاعت و فرما برداری اور آپ کی اتباع و پیروی کے لیے پیش کیا ہے، ہمارا تو فریضہ ہے کہ ہمارا ایک ایک قدم نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے بتلائے ہوئے طریقے کے مطابق ہونا چاہیے. اور یہی چیز نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلائی تھی. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین کا مزاج کیا تھا، وہ ایک ایک چیز میں, یہاں تک کہ ہر حرکت و سکون, اور ایسی باتیں جو آدمی اپنے گویا ضرورت کے انداز سے کرتا ہے, اس میں بھی نبی کریم صلی اللہ علیہ وسلم کی پیروی کا اہتمام کرتے تھے. سنن, یہ سنتیں نبی کریم صلی اللہ علیہ وسلم کے جو طریقے ہیں ان کی دو قسمیں کی ہیں علماء نے, سنن ہدا اور سنن زوائد. سنن ہدا کا مطلب یہ ہے کہ حضور صلی اللہ علیہ وسلم نے وہ طریقے بتلائے کہ جو آدمی اس کے مطابق چلے گا وہ سیدھے راستے پر اللہ تک پہنچے گا, اور خدا نہ خواستہ اس کی خلاف ورزی کرے گا تو گمراہ ہو. اور سنن زوائد کا مطلب یہ ہوتا ہے کہ اس میں گنجائش ہے, خاص وہی چیز آپ نہ کریں, دوسرا طریقہ اختیار کریں تو شریعت آپ کو روکتی نہیں ہے. لیکن حضرات صحابہ اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے عاشقین زار حضور صلی اللہ علیہ وسلم کی ایک ایک ادا کو اپنانے کو اپنی سعادت اور خوشبختی سمجھتے تھے. تو کیسے چلنا, کبھی ایک آدمی حضور صلی اللہ علیہ وسلم کیسے چلتے تھے, ہمیں کوئی اس کا پابند نہیں کیا گیا کہ ہم اس طرح چلیں, آپ جس طرح چلنا چاہیں چل سکتے ہیں. لیکن جو حضور اکرم صلی اللہ علیہ وسلم کے عاشقین زار تھے وہ پورا اہتمام کرتے تھے کہ اسی انداز کو اختیار کرنا. لباس ہے, لباس میں شریعت نے شریعت کے حدود میں رہ کر کے بڑی گنجائشیں دی. ایک تو خاص طور پر وہی لباس جو نبی کریم صلی اللہ تعالی علیہ وسلم پہنتے تھے, استعمال کرتے تھے, پھر اس کے پہننے کا وہ انداز جو نبی کریم صلی اللہ علیہ وسلم اختیار کرتے تھے. تو ہمیں اس بات کا پابند نہیں کیا گیا کہ جتنی سائز کی لنگی نبی کریم صلی اللہ علیہ وسلم استعمال فرماتے تھے ویسی ہم بھی بنائیں, نہیں. جس طرح کا کرتا حضور صلی اللہ علیہ وسلم پہنتے تھے اسی اسٹائل کا ہم بنائیں ضروری نہیں. شریعت کے حدود میں رہ کر کے اپنی پسند کے مطابق بنا سکتے. اسی طرح پہننے کا جو انداز نبی کریم صلی اللہ علیہ وسلم کا تھا اس میں کچھ گنجائش حضور نے دی ہے. آپ تو ایک خاص انداز سے پہنتے تھے, کوئی اگر اس سے ہٹ کر کے ذرا اور کچھ نیچا رکھے, بھائی نبی کریم صلی اللہ علیہ وسلم لنگی جو ہے آدھی پنڈلی تک رکھتے تھے, آپ کا یہی معمول تھا. اب کوئی آدمی اگر آدھی پنڈلی سے نیچے رکھے, شمائل میں حضرت حذیفہ ابن یمان رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے میری پنڈلی کا یہ گوشت ادلا, ہم بھی گجراتی میں ادلا کہتے ہیں, سمجھایا کہ نہیں, یہ اس کو پکڑ کر کے کہا کہ تمہاری لنگی کی جگہ یہ ہے, فائن ابھی تو اگر تم آگے بڑھنا چاہو ٹھیک ہے آگے بھی اتار سکتے ہو, فائن ابھی تو فلا حز له فیک, اور اگر تم اس سے بھی آگے بڑھنا چاہتے ہو تو ٹخنوں کے اندر لنگی اور پائجامے کا کوئی حصہ نہیں. یعنی اگر کوئی آدمی لنگی یا پائجامہ اس انداز سے پہنے کہ ٹخنے دب جاوے, یہ درست نہیں. اس کے اوپر آپ کو شوق ہے تو نیچا رکھ پہن سکتے, لیکن حضور کا طریقہ آدھی پنڈی والا, جو حضور کے عاشق تھے وہ تو اس سے ہٹنا ذرا بھی گوارا نہیں کرتے تھے. حدیبیہ کے موقع پر جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کی ایک بڑی جماعت کو لے کر عمرے کے ارادے سے مکہ مکرمہ تشریف لے گئے, چونکہ مکہ ابھی فتح نہیں ہوا تھا, تو مکے کے مشرکین کو پتہ چلا قریش کو کہ آپ اپنے صحابہ کی جماعت کے ساتھ بیت اللہ کی زیارت کے لیے آ رہے ہیں, پھر لڑنے کے لیے نہیں گئے تھے نبی کریم صلی اللہ علیہ وسلم, اور بیت اللہ کی زیارت کرنے کا ہر ایک کو حق تھا, اللہ کا گھر ہے, کسی کو بھی روکا نہیں. جیسے کہ آپ نے مسجد اگر بنائی ہے تو آپ کا دشمن بھی اگر مسجد میں نماز پڑھنے کے لیے آئے گا تو آپ روک سکتے, اللہ کے لیے بنائی, سیدھی بات. आपके दुश्मन को भी आपको रोकने का हक नहीं है, कोई भी आके उसमें अल्लाह की इबादत करे। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम हजरत सहाबा को लेकर चले, मुशरिकीन मक्का को पता चला कि आप उमरे की इरादे से आ रहे हैं। इन्होंने तय किया कि इनको किसी हाल में भी मक्के में घुसने देना नहीं, और उसके लिए उन्होंने जो हरबा इस्तेमाल किया, जो तदबीर इख्तियार की, आप सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक झूठा प्रोपेगंडा किया। क्या किया? मक्का मक्का मुकरमा में तो ये लोग खुद ही रहते थे कुरैश, और मक्का के आसपास दूसरे कबीले के लोग थे, उन सबको जमा किया और जमा करके उनके सामने बात रखी कि ये बैतुल्लाह पर हमला करने के लिए आ रहे थे और यहाँ आकर बैतुल्लाह की हुरमत को ख़त्म करना चाहती है। अब जाहिर है बैतुल्लाह के साथ जो ताल्लुक था उन लोगों को, उसके पेश नज़र हैं, क्या बात करें कि हम किसी भी हाल में इनको यहाँ घुसने नहीं देंगे। हालांकि ऐसा नहीं था, लेकिन बहरहाल ये अपना मकसद हासिल करने के लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मुताल्लिक झूठी बात उनके सामने की, और इस तरह उन्होंने उनका ताउन और उनका सपोर्ट हासिल किया, और बाकायदा वो लोग अपने आदमियों को लेकर इनकी मदद करने के लिए पड़ाव डाला मक्का के पूरे इलाके के अंदर कि हम किसी भी तरह इनको घुसने नहीं देंगे। खैर ये तो लंबा थोड़ा वाक्य है, इसको बयान करूँगा तो मकरी इसी में हो जाएगी। तो बात ये हुई कि हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम को जब मालूम हुआ इन लोगों ने ये तय किया है, तो आपने इस सिलसिले में हजरत साहबा से मशवरा किया कि अब क्या किया जाए। हजरत अबू बकर रज़ी अल्लाह तआला ने अर्ज किया कि अल्लाह के रसूल, आप एक इरादा लेकर के चले हैं, हम अपने इस इरादे में तब्दीली करना नहीं चाहते, हम इसी नीयत से आगे बढ़े, कोई अगर हमें रोकेगा तो देख लेंगे उसको। ये क्या ठीक है, चलो आगे आपको इत्तला मिली कि उन लोगों ने एक टुकड़ी लश्कर की हजरत खालिद इब्न वलीद रज़ी अल्लाह तआला के साथ, जो उस वक्त तक इस्लाम लाए नहीं थे, इनको क्या मुकाबला करने के लिए पहले ही भेज दिए। जब ये इत्तला मिली तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनके साथ झड़प न हो, मुकाबले की नौबत न आए, इसे रास्ता बदल दिया, दूसरे रास्ते से गए। उस रास्ते से जाते थे टकराव होता, आप टकराव करना चाहते नहीं थे, आप गए नहीं थे, दूसरे रास्ते से गए और घूम कर अब वहां मकाम हुदैबिया जिसको आजकल शमसिया कहते हैं, आप जद्दा से मक्का जाएंगे तो एक बोर्ड आता है, एक पाकिया आता है, शमसिया लिखा हुआ। वहां जब पहुंचे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी बैठ गई, आपने उठाना चाहा, उठी और फिर बैठ करके अपना चेहरा नीचे रख दिया। सहाबा कहने लगे खला दिल कस्वा कस्वा बैठ गए। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कस्वा नहीं बैठी, उसका यह तरीका नहीं है। हबसहा हबीसुल फील, जिस जात ने हाथी वालों को हरम में दाखिल होने से रोका था उसने इसको रोका। अब आपको बदलिए वही अल्लाह ताला ने इत्तला की कि आप अभी यहीं ठहर जाएं और जो है इनके साथ गुफ्तगू करें, अगर किसी मामले पर सुलह होता, जिस शर्त के साथ भी सुलह हो आपको सुलह कर दूं। जब आप चले थे ना तो आपको अंदाज नहीं था कि ये सूरत पेश आने वाली है। अब अल्लाह ताला ने बजरिए वही सुलह के लिए आपको हुक्म दिया, आपने आदमी भेजे कि भाई हम तो लड़ने के लिए आए नहीं हैं, बैतुल्लाह की ज्यारत के लिए आए, हमको उसका मौका दिया जाए, और बैतुल्लाह की ज्यारत से किसी को भी रोका नहीं जा सकता, हम भी आए हैं, हमको भी आप रोक नहीं सकते। लेकिन ये पहला जिस आदमी को भेजा उन्होंने उस आदमी का ऊँटी कत्ल कर डाला, उसके पीछे भी मारने के पीछे ऐसे लगा बेचारा बड़ी मुश्किल से जान बचा के भागा। तो फिर अभी पैगाम देने के लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम हजरत उमर रज़ी अल्लाह तआला अन्हु कहे तुम जाओ और मक्के वालों से कहो कि हम लड़ने नहीं आए, हम तो बैतुल्लाह की ज्यारत के लिए आए हैं, तो हमको ज्यारत का मौका दिया जाए, और साथ में जो है वहाँ मक्का मुकर्रमा में जो कमज़ोर मुसलमान हैं, जो ईमान लाए थे लेकिन अब तक वो कमज़ोरी की वजह से हिजरत करने का मौका नहीं मिला, उनको भी ज़रा खुशखबरी सुना देना, इंशाल्लाह करीब اللہ تعالیٰ تمہارے لیے بھی راہیں کھولیں گے. حضرت عمر رضی اللہ تعالیٰ نے عرض کیا کہ اللہ کے رسول، ان مکہ والوں کو میرے ساتھ کیسی دشمنی ہے آپ تو خوب جانتے ہیں. اور پھر بڑی مزید بڑا، وہاں مکہ میں میرے خاندان کا کوئی ایسا آدمی ہے نہیں جو میری حمایت کرے، اس لیے اگر آپ اس خدمت کے لیے اور اس کام کو انجام دینے کے لیے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو بھیجیں تو مناسب ہے. حضور صلی اللہ علیہ وسلم کو بھی حضرت عمر رضی اللہ تعالیٰ عنہ کا یہ مشورہ بہت پسند آیا، بالکل ٹھیک ہے. حضور صلی اللہ علیہ وسلم نے حضرت عثمان سے کہا، عثمان تم جاؤ. سب حالت احرام میں تھے، ایک لنگی نیچے ایک چادر اوپر. حضرت عثمان چلے، جب یہاں سے چلے، موبائل کا زمانہ نہیں تھا وہ، لیکن مکہ مکرمہ میں خبر ہو گئی کہ عثمان حضور صلی اللہ علیہ وسلم کا کوئی خاص میسج اور پیغام لے کر کے آ رہے ہیں. تو ان کے قبیلے والے بنو امیہ کہلاتے تھے، ان کا بڑا جتھا تھا، بڑی طاقتور لوگ تھے وہ لوگ. ان کو جب پتہ چلا کہ ہمارے قبیلے کا ایک آدمی آ رہا ہے تو یہ ان کے لیے فخر کی چیز تھی. وہ سب جو ہے تیاری کر کے باقاعدہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ کا استقبال کرنے کے لیے، ویلکم کرنے کے لیے مکہ سے باہر سب ہتھیار سجا کر مکہ، حضرت عثمان جب پہنچے انہوں نے سب نے ان کا بڑا استقبال کیا اور ان کو کہا کہ آپ جس کام کے لیے آئے ہیں آزادی کے ساتھ آپ اس کام کو انجام دیجئے، کوئی آپ کا بال نکاح نہیں کر سکتا، ہم سب آپ کے ساتھ ہیں. پوری ان کی جماعت، اب وہ پورا ان کو لے کے جا رہے ہیں، جلوس جا رہا ہے، جان جا رہی، سمجھایا کہ نہیں. اب ان لوگوں نے دیکھا کہ حضرت عثمان کی لنگی آدھی پنڈلی تک ہے. اس زمانے میں قریش کا فیشن جو تھا وہ یہ تھا کہ بڑے لوگ اپنی لنگی کو اتنی نیچی پہنتے تھے کہ زمین کے ساتھ گھستے، اور اسی کو اپنے فخر کی چیز سمجھتے تھے. کوئی اگر اس سے ذرا اونچی پہنے تو اس کو کیا سمجھا جاتا تھا؟ عیب سمجھا جاتا تھا. تو وہاں کا بڑے لوگوں کا فیشن یہی تھا. تو ان کے قبیلے والوں نے جو ان کے استقبال کے لیے آئے تھے اور ان کو لے کر جا رہے تھے، ان کی نظر پڑی ان کی لنگی پر، فوراً انہوں نے ٹوکا، عثمان ارے یہ لنگی تم نے کیسی اتنی اونچی پہن رکھی ہے؟ تم مکہ مکرمہ کے بڑے بڑے سرداروں کے پاس پیغام لے کر کے جا رہے ہو اور ان کا فیشن، ان کے نزدیک عزت کی چیز یہ ہے کہ لنگی اتنی نیچی ہو کہ زمین کے ساتھ گھستے، تم بھی لنگی نیچی کرو ورنہ تم کو وہ ہلکا سمجھیں گے، ذلیل سمجھیں گے، تمہارے ساتھ بات کرنے کے لیے بھی تیار نہیں ہوں گے. تو حضرت عثمان کیا جواب دیتے ہیں یہ میں اصل بیان کرنا چاہتا ہوں. حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے ان کی یہ بات سن کر کہا، ہاکذا عزرت حبیبی صلی اللہ علیہ وسلم، میرے محبوب نبی کریم صلی اللہ علیہ وسلم کی لنگی پہننے کا اسٹائل یہی ہے. کیا کہاں تک؟ آدھی پنڈلی تک. میں اس میں ذرہ برابر تبدیلی نہیں کر سکتا. اندازہ لگا جو لوگ ان کے سپورٹ کے لیے آئے تھے وہ کہہ رہے ہیں ان کی بھی بات ماننے کے. ہم تو ایسے موقع پر ذرا حکمت یار، یہ لوگ ہمارا اس میں ساتھ دینے کے لیے آ رہے ہیں، اب کوئی دوسری مان لو، ایک آدھ بات مان لینے میں کیا حرج ہے، لیکن نہیں، وہاں حکمت کچھ نہیں. وہاں تو ایک ہی چیز کامیابی کا زمان کی ضمانت تھی، کیا؟ نبی کریم صلی اللہ علیہ وسلم. میں یہی بتلانا چاہتا ہوں کہ صحابہ کرام رضوان اللہ تعالیٰ علیہ اجمعین کا مزاج کیا تھا. حضرت ماقل ابن یسار رضی اللہ تعالیٰ عنہ کا واقعہ سنن ابن ماجہ میں موجود ہے. وہ عراق کے ایک علاقے کے حاکم تھے، کھانا کھا رہے تھے، اور وہاں عراق کا جو علاقہ ہے وہ کسرا کی حکومت کے ماتحت رہا تھا، تو وہاں یہ جو ہے آتش پرست اگنی پوجکوں کی کا علاقہ تھا. تو ان کے جو سردار ہیں ان کو دہقان کہا جاتا تھا، دہاقین، کہ بڑے بڑے چودھری وہاں کے، کھانا کھا رہے ہیں وہ سب چودھری بیٹھے ہوئے ہیں دیکھ رہے ہیں. खाने के दौरान उनके हाथ से एक लुकमा गिर गया, उन्होंने उसको उठाया, साफ किया और खा लिया। जो चौधरी बैठे हुए एक दूसरे को आंख मार रही, ये तगा मजूम अल्फाज रिवायत, ये तगा मजूम आंख मार रहे। तो जब उनको इस तरह आपस में आंख मार कर मजाक करते हुए देखा तो हजरत के साथ जो आदमी थे उसने कहा, अमीर अल्लाह आपका भला करे, ये लोग आपके इस अमल को देख करके आपस में आपका मजाक उड़ा रहे हैं, इतना सारा खाना सामने रखा हुआ है, ये रुकमा गिर गया तो उसको साफ करके खाने की क्या जरूरत है, दूसरा खाना मौजूद, क्या खाना देखा नहीं है, यूं नादीदा नहीं है। तो हजरत माँ के लिए यसार रजी अल्लाह तआला ने कहा, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सुना कि रुकमा गिर जाए तो उसको साफ करके खा लो, शैतान के लिए मत छोड़ो। इन बेवकूफों के लिए क्या मैं हुजूर के इस इरशाद को छोड़ूंगा, ये मिजाज होना चाहिए किसका, एक मोमिन का। हर चीज में हमें ये देखना है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का तरीका क्या था, अल्लाह ताला ने इसी में हमारे लिए क्या रखी है, कामयाबी रखी है। ये निकाह, निकाह एकदम हम निकाह के दावतनामे भेजते हैं तो उसके ऊपर बहुत बड़े हुरूफ से अन्निकाह मिन सुन्नती, हुजूर का इरशाद निकाह मेरी सुन्नत, और कहते हैं मिन सुन्नती, और सब काम खिलाफ सुन्नत हो रहा है, सब काम खिलाफ सुन्नत। ये तो ऐसा ही हुआ जैसे कोई आदमी नमाज पढ़ने के लिए जावे और बैंड बाजा लेकर जावे, भाई कहाँ जा रहे हैं हजरत, ये नमाज पढ़ने, ये बैंड बाजे की क्या जरूरत है, तो भाई नमाज तो अल्लाह की इबादत है, तो इसे निकाह को भी इबादत करार दिया, हुजूर की सुन्नत है, इसमें ये सारी चीजों की क्या जरूरत। वो जो तरीका निकाह का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया उसी तरीके के मुताबिक उसको इख्तियार करने की जरूरत है। आज हमारे समाज में क्या हो गया, आज अल्लाह की नेमतों का शुक्र अदा करने के बजाय नाशुक्री के जो है ना मिजाज बनते जा रहे हैं। अल्लाह ने दौलत दी, पैसा दिया, तो उस पैसे का मतलब ये नहीं है कि इसके जरिए से अल्लाह की नाफरमानी, उसके हुक्म की खिलाफ वर्जी की जाए, नहीं भाई, ये तो अल्लाह की दौलत है, अमानत है, इसके जरिए से अगर खुदा ना खास्ता हमने अल्लाह को नाराज कर लिया तो फिर अंजाम जो है आगे क्या हो सकता है हम नहीं कह सकते। इसलिए हमें अल्लाह ताला के रसूल के बतलाए आज का हर जगह सुनना है। अब तो माशाल्लाह अजीब अजीब, अल्लाह बचाए, अब तो बाकायदा स्टेज पर नाचते हैं, और बच्चे नहीं, अभी परसों ही एक साहब मेरे पास आए, उनके उन्होंने अपने बेटे का रिश्ता किया एक जगह, और फिर जो वो दीनदार घराने से उनका ताल्लुक था, और जिसका जहाँ रिश्ता किया तो उनको मालूम ही था, वो जहाँ उनके जो खुसर थे वो नेक आदमी थे, वो समझ कर के दिए होंगे इसी तरह। तो उनके यहाँ शादी में गए तो कहा हो स्टेज पर सब नाचे, 60 साल का बूढ़ा भी नाचा, 60 साल का बूढ़ा भी नाचा। ये मुझे आकर कहने लगे मैं क्या करूंगा, सब इसका आपने हल बताइए। तो आजकल ये चीज इतनी आम होती जा रही है, नहीं हमें तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने निकाह के लिए जो तरीका बताया एकदम कैसा सीधा और सादा। यदि आपके सामने मैंने निकाह का खुतबा पढ़ा, जो उलमा हैं जानते हैं इस खुतबे में कुरान पाक की 4 आयतें पढ़ी गई और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की 4 हदीसें, तो उसकी हरेक की तशरीह करने जाए तो बहुत ज़्यादा वक्त गुजरेगा। एक हदीस उसमें ये भी पढ़ी थी, आज़मुन निकाहे बरकतन ऐसरहु मूनतन, सबसे ज्यादा बरकत वाला निकाह वो है जिसमें सबसे कम खर्च हो। हमने उल्टा समझ रखा है कि जितना ज्यादा आदमियों को खिलाएंगे उतना कामयाब निकाह, और हुजूर फरमाते हैं सबसे ज्यादा कामयाब निकाह क्या, जिसमें गेड़िया भी खर्च न हो, मेहर देने का है बाकी कुछ नहीं, ये सबसे आसान तरीका। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का क्या तरीका था, सहाबा का क्या तरीका था, हमारे बुजुर्गों का क्या तरीका था। अब ये वक्त भी कम होता जा रहा है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ग़ज़वे खैबर से जब लौटे, हजरत सफिया उम्मुल मोमिनीन रज़ी अल्लाहु ताला अन्हा, उनको आपने खरीद कर आज़ाद किया और उनके साथ निकाह किया। और निकाह के बाद फिर वही रास्ते ही में 3 रोज क़याम किया, वही रुख्सती हुई, शबाशी हुई। और आपने जो है सुबह को कुछ लोगों से कहा तो खजूर पनीर वगैरह एक करके उसका मालीदा हलवा तैयार करके हजरत अनस जो आपके खादिम थे उनको भाई लोगों को बुला लो, उनको नाम भी नहीं दिए, फला फला को बुला उनकी सवाबदीद पर, वो जिसको ठीक से हो जो करीब से बुला दिया, हो गया ये वलीमा हो गया। अब क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 3 रोज वहां ठहरे थे, सबको मालूम है कि आपने हजरत सफिया के साथ तन्हाई इख्तियार की, तो अब वो आपका निकाह हुआ है या वो बांधी थी इसलिए आपने ये काम किया, इस्तेमाल किया इनको। बहुत सो को तो पता ही नहीं, आपस में चर्चा हो रहा है। बुखारी शरीफ की रिवायत, कुछ कह रहे हैं कि नहीं इनसे हुजूर ने निकाह किया। अब देखिए कि यहाँ कोई बस्ती नहीं है, पूरा लश्कर जिसमें 1500 आदमी थे टोटल या 1600, वो एक जगह ठहरा हुआ। उन सबको अगर बुलाना होता तो कोई मुश्किल काम नहीं था, हुजूर इत्तला करो अभी आ जाओ निकाह हो रहा है, नहीं, जो वहाँ मौजूद थे वही बात हो गई, दूसरे जो दूर बैठे थे उनको पता भी नहीं चला, तभी तो ये चर्चा हुआ। तो इतना सादा निकाह, ये तो हुजूर का निकाह, और भी हुजूर के निकाह कितने सादा हुए अभी तफसीर का मौका नहीं, वक्त होता तो मैं बताता। सहाबा ने उस पर कैसा अमल किया, एक सहाबी है हजरत अब्दुलरहमान इब्न औफ, अशरे मुबशरा में से, और यानी वो मामूली सहाबी नहीं, जो ऊंचे दर्जे के हुजूर सल्लल्लाहु अलैहि वसल्लम के खास लोग उनमें से, और जो है गरीब गुरबा में से नहीं, मालदार लोग, सहाबा में जो बड़े मालदार समझे जाते थे। उनके हालात में लिखा है कि उनके इंतकाल के बाद जब उनकी मीरास तकसीम हुई तो सोना इतना था कि कुल्हड़ों से तोड़ा गया, इतना सोना उन्होंने छोड़ा था। वो कोई गरीब आदमी नहीं थे। उन एक मरतबा वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में आए और उनके कपड़े पर पीले रंग का एक डब्बा पड़ा हुआ। उस जमाने में औरतें खुशबू इस्तेमाल करती थी जिसमें जाफरान भी डाला जाता था, तो जाफरान वाला रंग इस्तेमाल करने से मर्दों को मना किया गया है, जाफरान को खास तौर पर। अब वो आए तो उनके कपड़े पर ये पीला डब्बा, अब जिस खुशबू का वो डब्बा था वो खुशबू लेडीज खुशबू थी, मर्दों को इस्तेमाल करने की इजाजत नहीं थी, और वो डब्बा, इसलिए हुजूर ने पूछा है अब्दुलरहमान ये क्या, पूछने की चीज ही है ना। तो जैसे आपका कोई दोस्त आवे उसके कपड़े पर बाल हो औरत का, तो आप पूछेंगे ये क्या है, कौन सा। तो हुजूर ने पूछा ये क्या, उन्होंने कहा अल्लाह के रसूल मैंने निकाह किया, उस निकाह की वजह से औरत के साथ जो मिलने जुलने की नौबत आई तो उसके कपड़े पर जो खुशबू थी उसका एक असर मेरे कपड़े पर भी आ गया। अब देखो हुजूर का, अच्छा तुमने निकाह किया, किससे किया, एक अंसारी औरत के साथ किया, मेहर में क्या दिया, एक गुठली पर सोना दिया, तो अच्छा वलीमा करो, औलिम वलो बेशाती, चाहे बकरी का ही हो। अब देखो यहाँ सोचने की चीज ये है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम को आके उन्होंने इत्तिला नहीं दी, ये तो बाय चांस इत्तेफाक की बात कि उनके कपड़े के ऊपर धब्बा था और उस धब्बे के मुताबिक हुजूर ने तहकीक की तो ये भेद खुला कि उनका निकाह हुआ। एक तो निकाह में हुजूर को बुलाया नहीं, दावत नहीं दी, बाद में भी इत्तिला नहीं की। आजकल तो कोई शागिर्द किसी उस्ताद का सादा निकाह कर भी लेवे ना तो दूसरे दिन आकर के हजरत मैंने बहुत सादगी से निकाह कर लिया, जरा दुआ फरमा दीजिए कि हजरत पर एहसान किया है। तो हजरत के लिए दुआ करना जरूरी है, इसने सादगी के साथ निकाह किया, यहाँ तो वो भी नहीं, तो वो तो हुजूर ने पूछा तो भेद खोला, और हुजूर ने भी ये शिकायत नहीं की अब्दुल रहमान ये क्या बेरुखी वाली बात हुई, अकेले अकेले निकाह कर लिया, हमको बुलाया भी नहीं, आपने कोई शिकायत नहीं की। आज तो कोई दोस्त अगर कर ले निकाह और किसी दूसरे दोस्तों को इत्तिला ना हुई हो तो पास तो वो होंगे तो जिंदगी भर के लिए बोलना बंद कर देंगे, और बाद वो होंगे तो बोलेंगे तो बोलते ही रहेंगे, टॉन्टिंग ही करते रहेंगे जिंदगी भर, है तानो तशनी करते रहेंगे, क्या इतना निकाह में कोई उठावट ही नहीं है हमको। उनके नजदीक निकाह एक माशरती जरूरत थी, तो जैसे दूसरी जरूरतें हैं, आप अपने किसी काम से बम्बई जा में दो चार दिन वहां ठहरे और वापस आए तो आपने कहा नहीं जब मैं दोस्तों में काम था, अपना घरेलू काम था, बम्बई गया था। अब दोस्त आपके उनका बम्बई गए हमको खबर भी नहीं की, तो आप कहेंगे अरे भाई ये तो मेरा घरेलू काम था, मैं गया कि मैं तुझे कह के जाता क्या, जब उसकी जरूरत महसूस है तो ये भी एक घरेलू चीज है, उसके लिए भी कोई सबको इत्तला करने की जरूरत नहीं है, सबको फलाना को दोस्तों को बुलाओ ये बुलाओ ये। और फिर हुजूर ने आगे उनको मशवरा क्या दिया कि वलीमा करो चाहे एक बकरी, वलीमा करने का मशवरा तो दिया है सुनना, लेकिन ये नहीं कहा मुझे बुलाई हो, ये भी याद रहे, ये भी याद रहे। तो कितनी सादगी थी, और हमारे बुजुर्गों ने इस पर कैसा अमल करके दिखाया, हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब नवरल्लाह मरकज़ सब जगह आपकी किताब फजाइले आमाल हर जगह हर बस्ती में पढ़ी जाती है, लोग सुनते हैं। आपने अपनी बेटियों के निकाह का वाकया लिखा है, आप बेटी में उनकी आपकी सबसे बड़ी जो दो बेटियां थी, सबसे बड़ी बेटी का रिश्ता हजरत मौलाना यूसुफ साहब जो हजरत की सानी हजरत मान इलाज साहब के बाद उनके जो साहबजादे उनकी जगह पर आए वो दूसरे हजरत, और दूसरी बेटी उसके बाद वाली का रिश्ता हजरत मौलाना इनामुल हसन साहब जो तीसरे हजरत जी थे उनके साथ तय हुआ था। और मजाउलूम जहाँ हजरत शेख पढ़ाते थे उसका जलसा होता था जैसे मदरसों के जलसे होते हैं और बच्चों की पगड़ी बांधी जाती है, दस्ताबंदी का जलसा था। हजरत शेख कहते हैं कि उसमें हजरत मदनी वगैरह बुजुर्ग आने वाले थे, मेरे दिल में ख्याल आया रात को अब वहाँ जलसा वहाँ की जामे मस्जिद में होता था, हजरत फरमाते हैं कि मैं जब जाने लगा तो मेरे दिल में ख्याल अच्छा मौका है, घर जाकर बीवी से कहा कि भाई वो आज जलसा है और ये सारे हमारे बुजुर्ग आने वाले हैं, अच्छा मौका है बेटियों का निकाह करा दूँ, बोला तो बेटे को जरा मैं कह तुमको तुम्हारा निकाह पढ़वा दूंगा वहाँ। तो उनकी अहिया ने हजरत शेख की अहिया ने कहा अगर कुछ पहले से मुझे बता देते तो एक जोड़ा बच्चियों का सिलवा देती, औरतें तो ऐसी बात करती हैं। तो हजरत फरमाते मैंने जवाब में कहा क्या कहा, मैंने कहा मुझे मालूम नहीं था कि ये नंगी फिर रही है, वरना कहता पहले से देखो ये गए और निकाल, यानी गया बच्चियों को भी जब जा रहे तब कहा तेरा। तो ये तरीका हमारे हजरत फरमाते हैं कि जब आपने ऐसा निकाह करा तो खानदान के लोग वो रस्म रिवाज के पाबंद, बादों ने कहलवाया आपने तो हमारी नाक काट दी, हजरत किसी के साथ कहलवाया तो मैंने उसको कहा जरा ये मेरी नाक पर हाथ रखियो, उसका हाथ लेकर अपनी नाक पर रखा, जाके उनको कहना कि इसकी नाक तो है अब आपकी कटी के नहीं, अल्लाह बेहतर। याद आज रस्म रिवाज में हम ऐसे पड़े हैं, लोग क्या कहेंगे, अल्लाह के बंदो इसी चीज ने हमारा बेड़ा गर्क किया है। अबू तालिब जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचा, बड़ा इबरतनाक वाकया है, सुनो सुनो, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चचा जिन्होंने पूरी जिंदगी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हिमायत की मदद की, मौत का जब वक्त करीब आया ना और मक्के में ये बात फैली कि अबू तालिब की आखिरी घड़ियां हैं, तो अबू जहल को पता चला, अबू जहल ने कहा चलो भाई चलो जल्दी से कहीं आखिरी वक्त में भतीजा आकर के कलमा ना पढ़वा दे, क्योंकि अब तक कोई ईमान लाए नहीं थे। अबू जहल अब्दुल्लाह इब्न अबी उमैया, अब्दुल्लाह इब्न अबी उमैया حضور صلی اللہ علیہ وسلم کے پھوپھی زاد بھائی ہوتے ہیں اور ابو طالب کے بھانجے عبداللہ ابن ابی وہ بھی بڑے دشمن تھے حضور کے, بعد میں اللہ نے توفیق دی ایمان کی, تو ان کو لے کر ابو جہل وہاں پہنچ گیا. کہاں؟ ابو طالب کے گھر. ابو طالب جہاں لیٹے ہوئے تھے وہاں دو آدمیوں کے بیٹھنے کی جگہ تھی. ابو جہل وہ اور ان کو بھی اسی لیے بیٹھا کہ اگر حضور اب آئیں تو آپ کو بیٹھنے کا موقع, بیٹھے تو اتنے اچھے آدمی بات کرے نا, بیٹھنے کا موقع نہ ملے اسے بیٹھ گئے. حضور صلی اللہ علیہ وسلم کو بھی پتا چلا, آپ بھی آئے, آپ نے دیکھا وہ بیٹھنے کی جگہ نہیں ہے, کھڑے کھڑے. بخاری شریف کے اندر ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ابو طالب سے کہا یا امی قل کلمۃ احاج لک بها عند اللہ. بخاری شریف کے الفاظ کہ چچا کلمہ پڑھ لو تاکہ کل کو اللہ کے یہاں میں تمہارے لیے دلیل کر سکوں. دیکھو اللہ کے یہاں تو نجات اس پر موقوف ہے, ایمان پر, کلمے پر. کلمہ نہیں پڑھو گے تو میں بھی تمہارا کوئی کام بنا سکتا نہیں. سیدھی بات, قانون قانون. بھائی کسی سرکاری جگہ پر کوئی سرکاری پوسٹ, کوئی جگہ اسامی خالی ہوئی اور وہاں کوئی آدمی لینا ہے تو سرکار کی طرف سے وہاں جس آدمی کو لینا ہے اس کی لیاقت لائقات بھی لکھی ہو, اس کے پاس فلانا سرٹیفکیٹ ہونا چاہیے, فلانی ڈگری ہونی چاہیے اور اخبار میں ایڈ آئی کہ یہ فلانی جگہ خالی ہے اس کے لیے لوگ کیا کریں, درخواستیں دیں, فلانے دن انٹرویو ہوگا. سب نے درخواست دی, آپ کے بھتیجے نے بھی دے دی درخواست, اور جب انٹرویو کا دن آیا تو انٹرویو جس آفیسر کے پاس تھا وہ آپ کا پکا دوست. بھتیجے نے آ کر آپ سے کہا چچا تو جس آفیسر کے ہاتھ میں فیصلہ ہے نا وہ آپ کا پکا دوست ہے, لنگوٹیا, جو آپ کہیں گے وہ کرے گا. اور میں نے بھی درخواست دی ہے تو ذرا سفارش کر دینا. تو آپ پہلا سوال یہ کریں گے بیٹا یہ اس پوسٹر کے لیے جس سرٹیفکیٹ کی ضرورت ہے, جس ڈگری کی وہ ہے. کہتے چچا وہ ڈگری تو نہیں ہے, وہ ڈگری تو میرے پاس نہیں ہے لیکن آپ کے تعلقات ہیں. چچا کہے گا میں کیا صدر جمہوریہ بھی راشٹرپتی بھی آئے گا نا تو بھی تجھے یہاں نہیں رکھ پا سکتا, قانون قانون. سیدھی بات, تو کلمہ لا الہ الا اللہ ضروری اس کے لیے, جنت میں جانے کے لیے. اس لیے حضور صلی اللہ علیہ وسلم نے چچا کو درخواست کی کہ آپ کلمہ پڑھ لو, باقی آگے کا کام میں سنبھال لوں گا. لیکن کلمہ پڑھے بغیر بات بننے والی نہیں. تو جب حضور صلی اللہ علیہ وسلم نے یہ کہا تو ابو جہل کیا کہتا, ابو طالب بس آخری گھڑی میں باپ دادا کا دھرم چھوڑو گے اور مکے کی عورتیں اور بچے کیا کہیں گی کہ آگ سے جہنم کے نام سے ڈر گیا. جہنم کا ہے ڈرا ہے, آگ سے ڈر گیا اور کلمہ پڑھ لیا. چنانچہ کیا ہوا, آخری گھڑی میں ابو طالب کی زبان پر یہ تھا کہ اختار النار علل آر, یہ لوگ مجھے کل کو تانا دے کہ جہنم کے ڈر سے کلمہ پڑھ لیا, اس کے مقابلے میں میں جہنم میں جانا کیا کرتا ہوں, پسند کرتا ہوں. لوگ کیا کہیں گے, اسی لوگ کیا کہیں گے نے ایمان قبول کرنے نہیں دیا. آج اللہ کا شکر ہے کہ ہم مسلمان ماں باپ کے گھر میں پیدا ہوئے, ایمان تو مفت میں مل گیا. خدا نخواستہ دنیا میں بہت سے وہ لوگ ہیں جو غیر مسلم ماں باپ کے گھر میں پیدا ہوتے ہیں اور مطالعے اور حالات سے ان کے سامنے حق واضح ہو جاتا ہے, پھر بھی اسی سماج کے ڈر سے بہت سے ایمان نہیں لاتے. اللہ نے ہمیں مفت میں ایمان کی دولت دی, لیکن یہ دوسری چیزیں جو ہیں نا وہ ہمارے اختیار میں ہیں. ہم بہت سی سنتوں سے, شریعت کے بہت سے طریقوں سے, اسی آر کی وجہ سے لوگوں کے لوگ کیا کہیں گے اسی نام سے اپنے آپ کو کیا کرتے ہیں, جانتے ہیں کہ یہ ہے حضور کا طریقہ, لیکن بس لوگ کیا کہیں گے. یہ حال آج ہمارا بیڑا کسی نے غرق کیا ہے, کسی نے ہماری راہ ماری ہے. ضرورت ہے اس چیز کو ہم چھوڑیں, لوگ کیا کہیں گے, لوگ جائیں بھاڑ میں. ہمیں تو نبی کریم صلی اللہ علیہ وسلم کے طریقے پر عمل کرنا ہے, اس لیے اس کا اہتمام ہونا چاہیے.
ये जो हम अपने आप को रस्म और रिवाज का पाबंद बना रहे हैं, इस सिलसिले में एक हदीस सुन लीजिए बुखारी शरीफ की। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का इरशाद है, अब गज़ुन्नास इलल्लाह सलासतुन, अल्लाह के नज़दीक लोगों में सबसे ज़्यादा मबगूज अल्लाह के गज़ब का हकदार तीन आदमी हैं। मुलहिदुन फिल हरम, एक तो वो आदमी जो हरम में रहते हुए ईमान के खिलाफ अकीदा रखता है, हक के खिलाफ। वह मुबतगिन फिल इस्लाम सुन्नत अल जाहिलियत, जो मुसलमान होते हुए गैर इस्लामी तरीक़े को इख्तियार करे। ये जो रस्में हैं इस पर बड़ा ख़तरनाक, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, इसलिए अपने आप को इन रस्मों से बचाने की ज़रूरत है। आदमी हिम्मत से काम ले, अल्लाह ने दीन पढ़ा है, मैंने कारी साहब को कहा वैसे यहाँ कोई दूसरी है नहीं कि जो ज़रा डेकोरेशन ज़्यादा किस्म का हो गया, मुझे ये वाकया याद आया, वहाँ डभोई एक कस्बा है, वहाँ मदरसे का जलसा था, हजरत कारी सिद्दीक साहब रहमतुल्लाह अलैह के साथ वहाँ शरीक होना हुआ, वो ऐसा ही मंडप डेकोरेशन, लेकिन इतना डेकोरेशन नहीं था, इससे कुछ कम ही था, उस पर भी हजरत ने फौरन तंबीह फरमाई। मदरसे का जलसा था, कोई शादी नहीं थी, तो वैसे मंडप की ज़रूरत हो सकती है कभी खिलाने पिलाने के लिए, ये ना हो धूप न लगे, तो सादा मंडप जैसे हमारे पुराने ज़माने में देहातों में मंडप बांधते थे, कोई ना नहीं है बांध सकते, लेकिन सादा, समझा गया, पैसे इसमें डालने की ज़रूरत, डेकोरेशन में पड़ने की ज़रूरत नहीं है। कारी साहब को मैंने कहा कि अल्लाह ने आपको इल्म दिया तो आपको अपने इल्म के मुताबिक अमल करना चाहिए, तो कहा क्या कहें, कारी साहब ने वही बात कही, मानते नहीं लोग घर के खानदान की। मैंने कहा वो आपको अपनी जहालत पर चलाना चाहते हैं, आपको चाहिए कि आप उनको अपने इल्म पर चलाएं। आज हमारे इस ज़माने में सबसे बड़ा जो है ना प्रॉब्लम है वो ये है, लोग अपने बच्चों को दीन पढ़ाने के लिए मदरसों में दाखिल करते हैं, बच्चा पढ़ के फारिग होता है, आलिम बनता है, शादी का वक्त आता है, माँ बाप रस्मों रिवाज करना चाहते हैं, बच्चा चूंकि पढ़ा हुआ है वो माँ बाप से इख्तिलाफ करता है, अब्बा ये रस्म नहीं चाहिए, मुझे नहीं करनी। अब्बा क्या कहते हैं, तुझे अगर हमारी बात नहीं माननी हो तो हमारे घर में से निकल जा। आज यही हो रहा है, तो मैं ऐसे माँ बाप से कहता हूँ, अरे तुझे अपनी जहालत पर इस बच्चे को अगर चलाना था तो पढ़ाया काई को, अपनी तरह जाहिल रखते तो तुम्हारी खेती में भी काम देता, तुम्हारा खेत भी आबाद रहता, ये तो उसके काम का भी नहीं रहा मदरसे में भेजने के बाद, और तुमने उसको दीन का भी नहीं रखा। ये सब शक्लें आज जो है हमारे समाज में जो शायद ये सब हो रहा है, ये सब इसकी ज़रूरत, इसका एहतमाम। मैं खाली नसीहत नहीं करता, आपको बतलाना चाहता हूँ, मेरा जब निकाह का वक्त आया ना तो मैंने तय किया था कि नए कपड़े भी नहीं पहनूंगा, पुराने लिबास में निकाह करूंगा। मेरे वालिद का इंतकाल हो गया था एक साल पहले, मेरे बड़े भाई थे, तो उन्होंने जब निकाह का आया, मुझे मालूम नहीं था, निकाह का वक्त आया तो उन्होंने एक जोड़ी कपड़े नए लाकर मुझे दिए कि भाई मैंने तुम्हारे लिए खास तौर पर सिलाए। मैंने कहा भाई मैंने तो ये नियत की थी, कहा मेरी, मैंने कहा आप बाप की जगह पर हैं ठीक है, लेकिन चप्पल तो मैंने वही पुराने रखे, और हमारे यहाँ निकाह रात में नहीं होता था, आज भी बहुत सी जगह गुजराती में कहते दिन नातरी हो कि रातें निकाह करे, तो जानते हैं मैं गलत तो नहीं कह रहा, सब जानते हैं दाँ ऐसी रिवाजों में जानते हैं। तो मैंने रात को रखा निकाह, हमारे जो ससुराल में हमारी एक रिश्तेदार हो बड़ी नेक दीनदार, बड़े उनको वाकयात बुजुर्गों के मालूम, लेकिन वो पुराने ख्याल की, तो उन्होंने कहा रातें क्यों निकाह, मैंने कहा रात को ही निकाह, रात को ही निकाह, मैं इसी रस्म को ख़त्म करना चाहता हूँ। और फिर निकाह के बाद क्योंकि दूसरे दिन वही उन लोगों ने खाना भी रखा था, लेकिन मैं और मेरे मेहमान
उनके घर खाने नहीं गए, अपने घर खाना बनवाया। और दूसरे दिन मरी मार था, उन्होंने कहा अच्छा खैर निकाल तो तुमने पढ़ लिया रात को, लेकिन रुखसती रात को नहीं होगी। मैंने कहा रुखसती की रात को ही होगी, कल वही मार रखा है। मैं बतलाना चाहता हूँ कि भाई एक आदमी अगर जम जावे ना तो कोई कुछ बिगाड़ सकता नहीं किसी ने। असल में होता क्या है, क्या लोग हर चीज में रस्मों के पाबंद, दादो दहिश में भी रस्मों के पाबंद। तो अब निकाह के मौके पर अब बहन को कुछ देना है, फूफियों को कुछ देना है, और दिनों में तो देते नहीं, निकाह का ऐसा कोई प्रसंग आता है तो देते हैं, इसलिए वो लोग पाबंदी करते हैं। अब उनको मालूम है कि अगर ये नहीं होगा तो हमको कुछ मिले, अगर आप और दिनों में देते रहेंगे ना तो फिर उनकी तरफ से कभी कोई मुतालबा ऐसा होने वाला, वो जानते हैं कि हमको वैसे भी मिल ही रहा है। सीधी बात कहता हूँ मैं, अल्हम्दुलिल्लाह मैं अपनी बहनों अपने रिश्तेदार औरतों को साल में मुख्तलिफ अवकात में देता ही रहता हूँ, कभी उनकी तरफ से कोई ये नहीं कि भी आपके यहाँ मेरे बेटों का निकाह कराया, बेटियों का निकाह कराया, किसी को नहीं बुलाया, लेकिन किसी ने नाराजगी का इजहार नहीं किया। क्यों? इसलिए कि वैसे इतना देता हूँ कि वो खुश हो जाते, अब आप लोग तो कुछ देते ही नहीं, इसलिए फिर तो तरीका शरीयत ने तो रिसला रहमी का बतला है, जरूरत इसकी है इसकी तरफ क्या की जाए, तवज्जो की जाए। तो ये सब उसकी तदबीरें हैं, मैं इसलिए जिक्र कर रहा हूँ कि भाई हम पढ़े हुओं को जरूर हमारा फरीदा। एक आलिम दीन अगर शरीयत के तरीके पर अमल नहीं करेगा तो फिर कौन करेगा? एक आलिम साहब चूँकि मेरे जो है ना शागिर्द भी हैं, तरबियत याफ्ता भी हैं, वो इंशाल्लाह मुझे यकीन है बुरा नहीं मानेंगे। जानबूझ कर मैं कसदन सबके सामने कहता हूँ कि हमारे अहले इल्म को पुख्ता रह करके इन चीज़ों पर अमल करना है। और मैं घर की औरतों को भी सुनाना चाहता हूँ कि भाई हम लोग हर आदमी की तमन्ना होती है कि निकाह में क्या हो खैर और बरकत। इतने सारे मौलवियों को काय को बुलाया, खैर और बरकत की वजह से बुलाया। और अगर हम शरीयत के तरीके से ज़रा भी हटेंगे तो खैर और बरकत कहाँ से आएगी? हजरत मौलाना शाह वसीला साहब जो थे हजरत थानी के बड़े खुलफा में से, शादी के मौके पर आदमी कोशिश करता है हर एक को राजी करे, घर में दारू देने वाली जो आती है ना उसको भी राजी करते हैं, लेकिन अल्लाह और उसके रसूल को राजी करने का एहतमाम नहीं किया जाता। अल्लाह हमें तौफीक दे। आमीन।